आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
जसै तपाईको शक्तिको घोषणा गर्छ, जसै तपाईको नाउँको प्रशंसा गर्छ, जसै तपाईको शक्तिको घोषणा गर्छ, जसै तपाईको नाउँको प्रशंसा गर्छ। छुटेको हृदय जोड्नु होस्, बन्धन सब फुकाउनु होस्, अन्धकार हटाउनु होस्, जसै तपाईमा हृदय रमाउँदछ, जसै तपाईमा सरै खुसी हुन्छ, जसै तपाईमा हृदय रमाउँदछ, जसै तपाईमा हृदय रमाउँदछ, जसै तपाईमा सरै खुसी हुन्छ, जसै तपाईमा हृदय रमाउँदछ, हर्षको तेल खन्याउनु होस्, धार्मिकता पाइराउनु होस्, अभिषेक पा
श्रोता, आज पनि यहाँ सबैलाई यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। आज हामी बाइबल अध्ययन भजन संग्रह 49 र 50 अध्यायबाट अध्ययन गर्नेछौ। सबभन्दा पहिले हामी देख्नेछौ भजन संग्रह 49 अध्याय। यसको मुख्य विषय हो धन सम्पत्तिमा घमण्ड गर्नेहरूको अन्त्य। भजन संग्रह 39 अध्यायले भजनहरूको प्रस्थान खण्डको पहिलो टुक्राको अन्त गर्दछ। हामीले देखिसकेका छौं कि आफ्ना मानिसहरूलाई जो उहाँबाट टाढा हुन र तिनीहरूको मुलुकबाट बाहिर छन् तिनीहरूलाई अगुवाई गर्नुहुन्छ। उहाँले आफ्नो इरादा स्पष्ट पार्नुभएको छ कि आफ्ना मानिसहरूलाई आफू कहाँ ल्याउने र महासंकष्टको समयमा तिनीहरूलाई सुरक्षित राख्ने, जसरी उहाँले आफ्ना मानिसलाई मिश्रबाट ल्याउनुभयो। जब तिनीहरू तानाशाह शासकको अधीनमुनि दासत्वमा थिए त्यहाँ भजन संग्रह 49 अध्यायमा धर्मी र दुष्टहरूको व्यवहारमा परमेश्वरको तरिकाको भिन्नता देखाउन निर्दिष्ट गरिएको छ। यसले ठिक तरिकाले धन सम्पत्तिको अनिश्चयता र जीवनको अल्पताको बारेमा तत्व निरूपण गर्दैन, अर्थात यस जीवनको अल्पताको छोटो अवधिको बारेमा, क्षणिकताको बारेमा दार्शनिकले जस्तो सोच्दैन या कुरा गर्दैन। बरु यो भजनले खालि धन सम्पत्तिको व्यर्थताको मात्र हामीलाई देखाउँदैन, तर धन सम्पत्तिहरूमा घमण्ड गर्नेको अन्तको बारेमा देखाउँछ। यो भजन आजकलको सोचे अनुसार तपाईँलाई अलिकति क्रान्तिकारी कथन जस्तो सुनाइ पर्ला, तर यो नै एक कुरा हो। तपाईँ र म रहेको दिनमा विशेष किसिमको ध्यान र विचार गर्नुपर्दछ। भजन संग्रह 49:1-4 पदमा लेखिएको छ, हे सबै मानिसहरू हो सुन, संसारका सबै निवासीहरू हो सुन, उच्च र निच, धनी र गरीब सबैले ध्यान देऊ। अनि 3-4 पद, मेरो मुखले बुद्धिको कुरा बोल्नेछ, मेरो मनले बोलेका कुराले समझदारी प्रदान गर्नेछ, म एउटा हितोपदेशमा ध्यान दिनेछु, बीडा बजाएर म आफ्नो अड्को फुकाउनेछु। हजुर, त्यस्तो कुन कुरा हो जुनको हरेक मानिसले भजनकार सुन्नलाई यहाँ भन्छन् त? अहिले यहाँ केही त्यस्तो कुरा सुन्नलाई परमेश्वरको बोलावट छ जुनले तपाईंलाई पनि दिगदार गर्न सक्छ। अनि यो प्रश्नसँग शुरू हुन्छ। 5 पदमा, दुःखका दिन आउँदा अनि खेदो गर्नेहरूको दुष्टताले मलाई घेर्दा म किन डराउने? तुरन्तै तपाईँ आश्चर्य हुनुहुँदो हो यो सोच्दै कि कसले यो प्रश्न सोधिरहेको छ। के यो भजनकार हो या यो प्रश्न आत्मविश्वासी धनीद्वारा सोधिएको हो? सम्भवत यो प्रश्न धर्मी मानिसद्वारा सोधिएको हुन सक्छ जो राष्ट्रको हातमा अन्याय र अत्याचारपूर्वक सताइएका छन्, वा यो प्रश्न त्यस्ता व्यक्तिद्वारा सोधिएको छ जो आवश्यकतामा छन्। म विश्वास गर्दछु यो गरीब मानिसको प्रश्न हो। म पनि गरीब केटा थिएँ र मैले यो कुरा स्वीकार गर्नै पर्छ कि मैले सबै धनी मानिसहरूलाई अलिकता सन्देहको एउटा शंकाको दृष्टिकोणले विचार गर्ने गर्थे। म तिनीहरूको इरादाहरूको उद्देश्यहरूको प्रश्न गर्ने गर्थे। किन परमेश्वरले ती मानिसलाई अति नै धेरै धनी बन्न अनुमति दिनुहुन्छ? किन तिनीहरू अरू साधारण मानिसहरू जस्तो दुःखमा आपतमा छैनन्, पर्दैनन्? तिनीहरू झन दिन प्रतिदिन समृद्ध बन्दै जान्छन्। किन परमेश्वरले तिनीहरूको बारेमा केही गर्नुहुन्न? हजुर, यो विषयमा यो भजनकारले के भन्छ त्यसको सुनौ। 6-7 पदमा भन्छन्, तिनीहरू आफ्नो सम्पत्तिमाथि भरोसा राख्छन् र आफ्नो ठूलो धनराशिको अहंकार गर्छन्। कुनै मानिसले मोल तिरेर अर्कालाई कदापि छुटाउन सक्दैन, वा परमेश्वरलाई उसको जीवनको मोल त्यसले दिन सक्दैन। मित्र, चाहे मानिस कति धेरै धनी नै किन नहो, उसले उद्धारको किन्न सक्दैन, मुक्तिको किन्न सक्दैन। म पनि उद्धार र मुक्तिको किन्न सक्दिन। धनी मानिससँग पैसा छ, तर उसले उद्धार मुक्ति पैसाले किन्न सक्दैन। हामी सबै उही समान स्थितिमा छौं। यदि धनी मानिसले सोच्दछ कि पैसाले उद्धार र मुक्ति किन्न सक्छु, वा कुनै ठूलो धर्म कर्म गरेर, वा कुनै संस्थालाई वा मण्डलीलाई गरीबहरूलाई दान दिएर उद्धार प्राप्त गर्न सक्छु तब निश्चय नै उसले त्यो प्राप्त गर्न सक्दैन। उसले उद्धारको प्राप्त गर्न कति पनि सक्दैन। रोमी 4:5 पदले भन्छ, काम नगर्ने तर अधर्मीलाई धर्मी ठहराउने माथि विश्वास गर्नेलाई चाहिँ त्यसको विश्वास धार्मिकता ठहरिन्छ। अर्को शब्दमा उद्धार पाउँदछ। अहिले हामी लघु कोष्टकतिर जान्छौ। 8 पदमा भनिएको छ, जीवनको मोल बहुमूल्य हुन्छ, कुनै भुक्तानी कहिले यथेष्ट हुँदैन। तिनीहरूसँग आफ्नो उद्धार किन्न पर्याप्त पैसा हुँदैन छैन, कुनैसँग पनि उद्धार किन्न पर्याप्त पैसा छैन। 9 पदमा भनिएको छ, यस्तो कोही छैन जो सधैँ बाँचिरहन्छ र कहिले कुहनु पर्दैन। धनी मानिसहरू पनि अरू सामान्य मानिस जस्तै एक दिन मर्नेछन्। मलाई लाग्छ यही नै भजनको आधारमा प्रभु येशु ख्रिष्टले धनी मानिस र गरीब लाजरसको बारेमा दृष्टान्त दिनुभयो, जुनको लुका 16:19-26 पदमा रेकर्ड गरिएको छ। कुनै पनि मानिसले चाहे ऊ कति धेरै धनी नै किन नहोस्, उसले आफ्नो र अर्काको आत्मालाई उद्धार गर्न सक्दैन ताकि उसले अनन्त जीवन पाउन सक्छ। अह, सम्भव छैन। अनि 10 पदमा भनिएको छ, किनकि सबैले देख्न सक्छन् कि बुद्धिमानी मानिस पनि मर्दा रहेछन्, मूर्ख र विवेकहीन मानिस पनि नष्ट हुन्छन्, र तिनीहरूले आफ्ना धन सम्पत्ति अरूहरूको लागि छोड्छन्। मित्र, मलाई कुनै वास्ता छैन कि तपाईँ को हुनुहुन्छ वा तपाईँसँग कति धन सम्पत्ति छ। कुनै दिन तपाईँ मर्नुहुनेछ र सारा धन सम्पत्ति छोडेर जानुहुनेछ। तपाईँले आफ्ना धन सम्पत्तिहरू सुरक्षित बैंकमा राख्नु भएर वा भुइँमुनि पुर्नु भएर यो भन्न सक्नुहुन्छ, यो मेरो हो, कसैले मबाट छिनी लाग्न सक्दैन। हजुर, तपाईँको कुरा सही हो, कसैले पनि यो तपाईँबाट छिनी लान नसक्ला, तर त्यहाँ एक हुनुहुन्छ जसले यसबाट तपाईँलाई छिनी लान सक्नुहुन्छ। उहाँ परमप्रभु हुनुहुन्छ। एक दिन मृत्यु तपाईँको जीवनमा ढकढक्याउनेछ र त्यस समयमा तपाईँ अन्य सामान्य गरीब जस्तै गरीब हुनुहुन्छ। मैले एउटा किताबमा एकजना अमेरिकाको धनी व्यक्तिको मृत्युको बारेमा पढिरहेको थिएँ। जब त्यस धनी मानिसको मृत्यु भयो र उसका छोराहरू बाहिर पर्खिरहेका थिए, जब त्यस धनी मानिसको व्यक्तिगत वकिल बाहिर निस्किआए, एकजना चञ्चले जिज्ञासु छोराले यो प्रश्न सोधे, कति पैसा धन सम्पत्ति हाम्रो ड्याडीले छोड्यो त? त्यो वकिलले जवाब दिए, उसले सबै कुरा छोड्यो, उसले आफूसँग केही कुरा पनि लिएर गएन। त्यही नै पहिलो कुरा भजनकारले अवलोकन गर्छन्। धनीहरूले आफ्ना धनहरू अरूहरूलाई छोड्छन्। मित्र, तपाईँ धनी व्यक्ति हुन सक्नुहुन्छ जब तपाईँ यो पृथ्वीमा हुनुहुन्छ, यो पृथ्वीमा हुनुहुन्छ, तर तपाईँ उद्धार किन्न सक्नुहुन्न, न तपाईँ आफ्नो जीवनको आयुलाई पृथ्वीमा सधैँको निम्ति बढाउन सक्नुहुन्छ। तपाईँले कुनै दिन छोड्नु पर्नेछ यो पृथ्वी, र तपाईँले बनाउनु भएको कमाउनु भएको धन सम्पत्ति सबै यही नै छोडिनेछ। तर तपाईँ ख्रिस्टियन विश्वासी हुनुहुन्छ भने तपाईँले आफ्नो पैसा धनलाई सुसमाचारको निम्ति सदुपयोग गर्न सक्नुहुन्छ ताकि यसद्वारा धेरै आत्माहरू बस्नेछन्। 12 पदमा लेखिएको छ, तर मानिस आफूसँग धन सम्पत्ति भए पनि टिकिरहन सक्दैन, त्यो त नष्ट हुने पशुतुल्य छ। मित्र, उच्च ओहदाका मानिसहरू पनि साधारण मानिस जस्तै एक दिन चिहानमा जानेछन् र माटोमा मिल्नेछन्। 13 पद, आफूमाथि भर पर्नेहरूको गति यस्तै हुन्छ र तिनीहरूका कुरालाई समर्थन गरेर तिनीहरूका पछि लाग्नेहरूको गति पनि यस्तै हुन्छ। अहिले यहाँ चाखलाग्दो अभिव्यक्त छ। 14 पदमा, तिनीहरूको अन्त भेडाको जस्तै चिहानमा हुन्छ, मृत्युले तिनीहरूलाई निल्नेछ, बिहानै सोझाहरूले तिनीहरूमाथि शासन गर्नेछन्, तिनीहरूका शाही महलदेखि टाढामा तिनीहरूका देह चिहानमा कुहेर जानेछ। यस पदमा उल्लेखित शब्द चिहान अदलोगो, मतलब मरेकाहरू जाने संसार। धनीहरू पनि पातालमा, चिहानमा, अधलोकमा भेड जस्तै जान ठरिएको छ। अर्को शब्दमा मृत्यु तिनीहरूको गोठालो। यसको विपरीतमा दाउदले भने भजन संग्रह 23:1 पदमा, परम प्रभु मेरो गोठाला हुनुहुन्छ र उहाँ जीवन हुनुहुन्छ। पहिले युहन्ना 5:12 पदमा येशु प्रभुले भन्नुभयो, जससँग पुत्र हुनुहुन्छ त्यससँग जीवन छ, जससँग परमेश्वरको पुत्र हुनुहुन्न त्यससँग जीवन हुँदैन। झुट्टा गोठालो मृत्यु हो, मृत्यु नै तिनीहरूको गोठालो हुनेछ, जुन पद 14 को दोस्रो खण्डमा हामी देख्छौं। यो चाखलाग्दो कुरा छ। गोठालाले आफ्नो भेडालाई खुवाउनु पर्छ, चराउनु पर्छ, तर यहाँ चाहिँ गोठालाले आफ्नो भेडालाई खान्छ। हामीलाई पद 14 को अन्तिम खण्डमा भनिएको छ, तिनीहरूको सुन्दरता भस्म हुन पातालको निम्ति हुनेछ र तिनीहरूका कुनै बास रहने छैन। मित्र, कुनै पुरूष वा स्त्रीले हरेक दिन ब्यूटी पार्लरमा सिंगर पटारको निम्ति जान सक्छ। तिनीहरूले विभिन्न प्रकारका क्रिमहरू, पाउडरहरू इत्यादि आफ्नो सुन्दरताको देखाउन प्रयोग गर्न सक्छन्, प्लास्टिक सर्जरी पनि गर्न सक्छन्, तर तिनीहरू केही साल बाद चिहानमा कस्ता देखिन्छन्? तिनीहरूको सुन्दरता देख्ने लायक हुँदैन। मृत्यु कति पनि सुन्दर कुरो होइन मित्र। अनि 15 पदमा भनिएको छ, तर परमेश्वरले मोल तिरेर मेरो प्राणलाई चिहानबाट छुटाउनुहुनेछ, उहाँले मलाई निश्चय नै ग्रहण गर्नुहुनेछ, सेला। मित्र, खालि परमेश्वरले मात्र तपाईँको आत्मालाई उद्धार र मुक्ति दिन सक्नुहुन्छ। यो जीवनमा महत्वपूर्ण कुरा तपाईँ धनी हुनुहुन्छ वा गरीब हुनुहुन्छ यो होइन। अन्तिम विश्लेषणमा महत्वपूर्ण कुरा यो हो, तपाईँ उद्धार पाएको जन हुनुहुन्छ या हुनुहुन्न, या ख्रिष्टमा विश्वासद्वारा तपाईँ बस्नुभएको छ या बस्नुभएको छैन। अनि 16 पदमा भनिएको छ, कोही धनी भयो र त्यसको घरको गौरव बढ्यो भने तिमीहरू नडराओ, नडराओ। अनि 17-20 पदमा भनिएको छ, किनकि त्यो मर्दा त्यसले आफूसँग केही पनि लैजाने छैन, त्यसको गौरव त्यसको पछि पछि जाने छैन, त्यो बाचुन्जेल आफूलाई त्यसले धन्यको ठान्यो, कारण मानिसहरूले कोही मानिसको उन्नति हुँदा त्यसको प्रशंसा गर्छन्, तापनि त्यो आफ्नो पिता पुर्खाको पुस्तामा मिल्न जानेछ, जसले फेरि कहिले जीवनको ज्योति देख्ने छैनन्। समशक्ति नभएको धनी मानिस नष्ट हुने पशु तुल्य हो। मित्र, यहाँ खास विषय चाहिँ हो, मानिसको धन सम्पत्ति जीवनको दीर्घायु र आत्माको उद्धारको निम्ति कति पनि लाभकारी छैन। अर्को शब्दमा, कसैको त्यस कुराले मुक्ति दिन सक्दैन, जीवनलाई सदाको निम्ति दीर्घायु राख्न सक्दैन। त्यस सन्दर्भमा ती सारा कुरा व्यर्थ छन्। चाहे मानिस कति धेरै धनी, सम्पन्न र उच्च ओहदाको व्यक्ति नै किन नहुन्, उसलाई मानिसहरूले यो जीवनमा कति धेरै प्रशंसा नै किन नगरून्, उसले न त जीवनलाई दीर्घायु राख्न सक्छ न आत्माको उद्धारको त्यसद्वारा प्राप्त गर्न सक्छ। भनिएको छ 20 पदमा, समशक्ति नभएको धनी मानिस नष्ट हुने पशु तुल्य हो। अर्को शब्दमा, मानिस जस्तो सुकै ठूलो ओहदामा, सम्पन्नतामा किन नहोस्, यदि उसले आफ्नो उद्धारको निम्ति ख्रिस्ट येशूलाई ग्रहण गर्दैन भने त्यसको भाग्य नै नर्क हो, अनन्त जीवन होइन, अनन्त नष्ट, नरकीय मृत्यु। आज यो कुरा धेरैले बुझ्न आवश्यक छ। यसपछि हामी 50 अध्यायतिर पनि प्रवेश गरौं। यो चाहिँ इन्साफको भजन हो, यो आसाफको पहिलो भजन हो, जो एक संगीतकार र मन्दिरमा तीन अगुवाहरूमध्ये एक हुन्। हामान, आसाफ र इथान, यी तीन मन्दिरका अगुवाहरू थिए। यो इन्साफको महान भजन हो, यसले आफ्नो जनहरूलाई धार्मिकता र इन्साफ गर्न र राष्ट्रलाई दण्ड दिन परमप्रभुको आगमनको प्रकट गर्दछ। भजन संग्रह 50 अध्यायको 1-3 पदमा भनिएको छ, सर्वशक्तिमान परमेश्वर परमप्रभु बोल्नुहुन्छ र सूर्योदयदेखि सूर्यास्तसम्म पृथ्वीलाई बोलाउनुहुन्छ, सौन्दर्यमा सिद्ध सियोनबाट परमेश्वर प्रकाशमान हुनुभएको छ, हाम्रा परमेश्वर आउनुहुन्छ र मौन बस्नु हुने छैन, उहाँको अघि एक भस्म गर्ने आगो छ र उहाँको चारैपट्टि प्रचण्ड आँधीबेरी छ। यो भजनको परिचयले सामर्थी परमेश्वर आइरहनु भएको कुराको घोषणा गर्दछ। ओ, यो परमेश्वरको सन्तानको लागि कस्तो महिमित प्रत्याशा हुनुपर्छ। कुनै दिन हामी हाम्रा प्रभुलाई देख्नेछौ, त्यही नै हरेक विश्वासीको लागि आशा हो। अनि 4 पदमा भन्छन्, आफ्नो प्रजाको इन्साफ गर्न उहाँले माथिको आकाश र पृथ्वीलाई बोलाउनुहुन्छ। जब परमेश्वर इन्साफ गर्न तयारी गरिरहनु हुँदा उहाँ त्यहाँ पर्याप्त गवाहीहरू साक्षी भएको चाहनुहुन्छ, ताकि तिनीहरूले यो थाहा पाउन सकुन् कि उहाँले के गर्नु, हरेक के गर्नुहुने, हरेक कुरामा उहाँ धर्मी न्याय हुनुहुन्छ। उहाँले गर्ने हरेक कुरामा उहाँ धर्मी हुनुहुन्छ। उहाँ भन्नुहुन्छ 5 पदमा, ममा समर्पित हुने अनि बलि चढाएर मसँग करार बाँध्ने मेरा भक्तजनहरूले म कहाँ भेला गर। मित्र, बलिदान चढाएर उहाँसँग करार बाँध्ने सन्तहरू यहुदीहरू, इसरायली सन्तानहरू हुन्। अनि 6 पदमा भनिएको छ, अनि स्वर्गीयले उहाँको धार्मिकताको घोषणा गर्दछ, किनकि परमेश्वर स्वयं न्यायाधीश हुनुहुन्छ। सेला, प्रभु येशु ख्रिष्ट स्वयं नै न्यायाधीश बन्न गइरहनु भएको छ। योहान 5:22 पदले भन्छ, किनकि पिताले कसैको इन्साफ गर्नुहुन्न, तर सबै इन्साफ गर्ने काम पुत्रलाई दिनुभएको छ। अनि 7 पदमा लेखिएको छ, हे मेरो प्रजा सुन, र म तसँग बोल्नेछु, हे इसरायल म तेरो विरूद्धमा गवाही दिनेछु, म परमेश्वर हुँ तेरो परमेश्वर। मित्र, मन्दिर यरूसलेममा भएको बेला तपाईँ त्यहाँ रहनु भएको भए र मानिसहरूले मन्दिरमा आराधना गरेको देख्नु भएको भए तपाईँले सम्भवत यो सोध्नु हुनेथ्यो, प्रभु के तपाईँ यी मानिसहरूलाई आलोचना गरिरहनु भएको छ? तिनीहरू नियमित रूपमा मन्दिरमा आउँछन्, जुन आजको दिनमा हरेक आराधनाको सेवामा उपस्थित हुने अनि प्रार्थना सभा घरेलु संगतिमा भाग लिने बराबरको छन्, समानको छन्। तिनीहरू मन्दिरमा सेवा गर्ने काममा कमिला जस्तै व्यस्त छन्। निश्चय नै यो कुरा असल हो, तर मण्डलीमा मात्र जाने काम अति नै महत्वपूर्ण कुरा होइन। निश्चय नै यो महत्वपूर्ण छ, तर यसले परमेश्वरसँग सम्बन्धको स्थापना गर्दैन। त्यसकारण ख्रिस्टद्वारा तपाईँले परमेश्वरसँग सम्बन्ध स्थापित गर्नु नै मुनासिब कुरा हो, ताकि तपाईँको मण्डली जाने काम परमेश्वरलाई खुशी तुल्याउनु हुन सकोस्। र 8-10 पदमा भनिएको छ, तेरा बलिदानहरूको लागि म तलाई दोष दिन्न, वा तेरो होम बलिहरूको लागि जो निरन्तर मेरो सामुने छन्। तेरो गोठको साँडे अथवा तेरा गोठबाट बोकाको मलाई आवश्यकता छैन, किनकि जंगलको हरेक वस्तु र हजारौं डाँडाहरूका गाईवस्तु मेरै हुन्। परमेश्वर भन्नुहुन्छ, जब तिमीले म कहाँ बलिदान ल्याउँदा के तिमीले वास्तवमा मलाई केही कुरा दिइरहेका थियौ भनी सोच्छौ? त्यसो त सबै पशुहरू मेरै हुन्। यसले मलाई यर्मिया अगमवक्ताको कथनलाई याद दिलायो। यर्मिया 7:22-23 पदमा भनिएको छ, किनभने तिमीहरूका पुर्खाहरूलाई मिश्र देशबाट निकालेर ल्याएको दिन म तिमीहरूलाई होम बलि र बलिदानको बारेमा केही भनिन, न त केही आज्ञा दिए, तर मैले तिनीहरूलाई यो आज्ञा दिएको थिएँ, यो वचन पालन गर र म तिमीहरूको परमेश्वर हुनेछु, र तिमीहरू चाहिँ मेरा प्रजा हुनेछौ, जुन मार्गको विषयमा म तिमीहरूलाई आज्ञा गर्दछु त्यसैमा हिँड र तिमीहरूको भलो हुनेछ। अनि मिका अगमवक्ताले पनि यस्तै मिल्दो जुल्दो कुरा भने, मिका 6-8 पदमा, के लिएर म परमप्रभुको सामु जाउँ, सर्वोच्च परमेश्वरको सामने निउरौं, के एक वर्ष बाछा लिएर होम बलि चढाउनलाई म उहाँको सामु आऊ, के परमप्रभु हजारौं भेडाहरू र तेलका लाखौं नदीसित प्रसन्न हुनुहुन्छ, के म आफ्नो अपराधको लागि आफ्नो जेठो छोरालाई दिउँ, मेरो प्राणको पापको लागि मेरो शरीरको फललाई दिउँ? ए मानिस, जे असल छ त्यो उहाँले तँलाई देखाउनु भएको छ। परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति कि न्याय गर्नु, दया गर्नु र तेरो परमेश्वरसित नम्र भएर हिँड्नु। अनि 12 पदमा लेखिएको छ, म भोकै भए तापनि तँलाई भने थिइन, किनकि पृथ्वी र त्यसमा भएका यावत थोक मेरै हुन्। यदि सृष्टिकर्ता भोका हुनुभए उहाँले निश्चय नै यसको बारेमा उहाँका सृष्टिलाई भन्न आवश्यक पर्ने थिएन। अनि 15 पदमा भनिएको छ, र संकष्टको दिनमा मलाई पुकार र म तँलाई छुट्याउनेछु र तैले मेरो महिमा गर्नेछस्। परमेश्वरले आफ्ना मानिसहरूलाई उहाँका आउनलाई भन्नुहुन्छ। परमेश्वरले दुष्टहरूलाई इन्साफ गर्न, दण्ड गर्न चाहनुहुन्छ। उहाँ भनिरहनु भएको छ, म तँलाई आफ्नो पापसँग बिना दण्ड उम्कन दिदिन। अनि 21-22 पदमा लेखिएको छ, तैले यी सब काम गरेका छस् र म चुप लागे, तैले सोचिस म सर्वता त जस्तै छु, तर म तँलाई हप्काउनेछु र तेरै मुखको अघि तेरो दोष देखाउनेछु। हे परमेश्वरलाई बिर्सने हो, यो राम्ररी विचार गर, नत्र त म तँलाई टुक्रा टुक्रा पार्नेछु अनि तँलाई छुटाउने कोही पनि हुने छैन। मित्र, परमेश्वर खालि इसरायलसँग मात्र बोलिरहनु भएको छैन, तर उहाँ हाम्रा दिनहरूमा हामीसँग पनि बोलिरहनु भएको छ। उहाँले पाखण्डपनको भेद खोलिदिनुहुन्छ। परमेश्वर यसप्रति मौन रहनु भएको मतलब यो होइन कि उहाँ यसको मंजूर दिनुहुन्छ, स्वीकृत दिनुहुन्छ। मित्र, लेखा दिने दिन आइरहेको छ। परमेश्वर भन्नुहुन्छ, म तँलाई चेताउनेछु र तेरो आँखाकै सामने सबै कुरा ठिक गराउनेछु। तर परमेश्वर कहिले पनि अनुग्रही, कृपालु, दयालु हुने काम चाहिँ बन्द गर्नुभएको छैन। उहाँको कृपा सधैँ ती पश्चातापी मानिसहरूको निम्ति उपलब्ध छ। अनि 23 पदमा भनिएको छ, धन्यवाद बलि चढाउनेले नै मेरो महिमा गर्दछ, र त्यसले मार्ग सुधार्छ, यसरी म त्यसलाई परमेश्वरको मुक्ति देखाउनेछु। अर्को शब्दमा आफ्ना पापहरू परमेश्वरको सामने पश्चाताप गर्नेहरूलाई परमेश्वरले उद्धारको बाटो देखाउनुहुनेछ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 475 3679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 470 35 679, 98 470 35 679। त्यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।